नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। झण्डै दुई तिहाईको मतसहित प्रतिनिधि सभामा 182 सीट ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले एकल सरकार गठनको तयारी गरिरहँदा यसअघिको संसदको पहिलो दल नेपाली कांग्रेस ऐतिहासिक हारको कारण खोजिरहेको छ। गत निर्वाचनभन्दा 161 सीट बढ़ी जितेको स्वतन्त्र पार्टीले सरकार बनाइरहँदा गत निर्वाचनभन्दा 51 सीट कम जितेर 38 सीटमा सीमित भएको नेपाली कांग्रेसले अब प्रमुख प्रतिपक्षीका रूपमा भूमिका निर्वाह गर्नेछ। नेपाली कांग्रेसको आगामी कदम लगायतका विषयमा आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल हामीसँग कुराकानीमा हुनुहुन्छ। महामन्त्रीज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद, नमस्कार।
अब यो निर्वाचनको परिणामपछि यहाँहरूले छलफल गरिरहनु भएको छ, मूलत यो निर्वाचनको जुन खालको परिणाम आयो कांग्रेसले त्यसलाई कसरी लिएको छ?
अहिले हामीहरू समीक्षाकै क्रममा छौं। यो नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिको बैठक अहिले चलिरहेको छ। त्यसमा मूलत हाम्रो सभापतिज्यूको राजीनामाको विषय र यो निर्वाचनको समीक्षाको विषय दुईटा एजेन्डाहरूमा हामीले छलफल गरिरहेको स्थिति छ। समीक्षा अलि गहिराईमै पुगेर गर्नुपर्ने स्थिति छ। त्यस हुनाले 165 निर्वाचन क्षेत्रमा नेपाली कंग्रेसको प्रतिनिधित्व गरेर निर्वाचन लड्नुभएका साथीहरूको प्रतिवेदन, 77 जिल्लाका जिल्ला अनुशासन समितिले चाहिँ बुझाउने त्यहाँ उजुरी परेको छ भने त्यो उजुरीहरू बुझाउने केन्द्रीय कार्यालयमा बुझाउने समय पनि हामीले तोकेका छौँ। खास गरी यो सबै कुराहरू तलबाट आइसकेपछि समीक्षा गर्ने कुरा अझ बढी प्रभावकारी हुन सक्छ। अहिले चाहिँ हामीले हाम्रो उपसभापति, निर्वाचन परिचालन समितिका तत्कालीन संयोजक विश्वप्रकाश शर्माज्यूले निर्वाचन परिचालन समितिको तर्फबाट प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि केन्द्रीय समितिमा छलफल भइरहेको छ। अब त्यसमा चाहिँ विभिन्न निर्वाचन क्षेत्रमा नेपाली कंग्रेसले प्राप्त गरेको मत, विजेताले प्राप्त गरेको मत, अहिले समग्र राजनैतिक परिस्थिति, नेपाली कंग्रेसले निर्वाचनको समयमा अख्तियार गरेको रणनीति, के कस्ता कारणहरू चाहिँ यो निर्वाचनमा यो निर्वाचन परिणाम ल्याउन चाहिँ भनौँ न ती कस्ता विषयहरूले भूमिका खेलेका छन्, हाम्रा कमजोरीहरू के रहे, अथवा समग्र राजनीतिक परिस्थिति कस्तो बन्यो, के कारणले यस्तो परिणाम आयो भन्ने विषयमा हामीले गहिरिएर समीक्षा गर्ने कोसिस गरिरहेका छौँ।
हजुर, अब यहाँले भने जस्तै आधिकारिक धारणा त सम्बन्धहरूको कुराहरूबाट या यहाँले भनेका जस्ता अध्ययन प्रतिवेदनहरूबाट आउला। यहाँ आफै पनि काठमाडौँ 5 पराजित हुनुभयो, यसअघि यहाँले जितेकै क्षेत्र हो त्यो। अब हारका कारणहरू चाहिँ के हुन् त, किन कांग्रेसले यस्तो खालको लज्जास्पद नतिजा भनिएको नतिजा प्राप्त गर्यो?
मतलब यसमा चाहिँ यो जस्तै हामी निर्वाचनमा चाहिँ अब एउटा प्रतिस्पर्धी दलका रूपमा मात्रै आउँछौ अथवा केही संख्याले दोस्रो हुन सक्छौ अथवा हामी पहिलो हुँदा पनि दोस्रो हाम्रो नजिकै हुन्छ, यी सबै कुरा चाहिँ अनुमानित थिए। तर यो ढङ्गको परिणाम जसले प्राप्त गर्नुभएको छ उहाँहरूले पनि अपेक्षा गर्नुभएको स्थिति थिएन। यति धेरै संख्यामा चाहिँ विजय हासिल गर्न सकिन्छ भन्ने कुरा चाहिँ विजय प्राप्त गर्नुहुने पक्षले पनि अनुमान गरेको अवस्था थिएन। अब निर्वाचन लड्दै गर्दा विभिन्न निर्वाचन क्षेत्रमा यति धेरै अन्तर पर्छ भनेर ठूलो अन्तरबाट जित्नुभएका साथीहरूले पनि त्यो अनुमान गर्नुभएको स्थिति थिएन। त्यसैले यो निर्वाचन असाध्यै अनपेक्षित, अनुमानभन्दा बाहिर गएर परिणाम आएको स्थिति छ। अब हामीले एकदमै बहुमत ल्याउँछौँ, हामी एकदमै दोस्रोभन्दा धेरै अगाडि गएर पहिलो हुन्छौँ भन्ने त हाम्रो अनुमान थिएन। तर हामी या त पहिलो हुन्छौँ या त पहिलोसँग नजिकै रहेर हामीले परिणाम प्राप्त गर्छौँ भन्ने हाम्रो अपेक्षा थियो। तर त्यो अपेक्षा बमोजिम हुन सकेन। अब यो निर्वाचन परिणाम मैले भने नि, जसले जित्नु भएको छ उहाँहरूले पनि यस खालको परिणाम आउँछ भन्ने अनुमान गर्नुभएको थिएन। कसैले पनि अनुमान नगरेको अनुमान भन्दा बाहिर यो परिणाम आएको स्थिति छ। अब एउटा राजनीतिक दलले निर्वाचनमा जाँदा जे परिणाम भोग्यो त्यसको बारेमा समीक्षा गर्ने कुरा स्वाभाविक हुन्छ। समीक्षाका बहुपक्षहरू छन्, त्यो सबै पक्ष केलाइसकिएको स्थिति छैन, त्यसैले मतलब त्यो हामीले अझ गहिरिएर यसलाई चलाउनु पर्ने सम्बन्धित निर्वाचन क्षेत्रबाटै वस्तुगत विषयहरू आइसकेपछि मात्रै त्यसको समीक्षा अझ गहिराईमा पुगेर हुन सक्ने स्थिति रहन सक्छ। अब यसमा चाहिँ हामीले निर्वाचनभन्दा अगाडि पछिल्लो समय नेपाली कङ्ग्रेस सरकारमा जाँदा, अरूसँग मिलेर सरकारमा जाँदा, अघिल्लो संसदमा चाहिँ भएका गतिविधिहरूको आधार, त्यसपछि विशेष महाधिवेशन, विशेष महाधिवेशनमा हामीले जे जे उपलब्धिहरू हासिल गर्यौं अथवा जे जे निर्णयहरू गर्यौं, जसरी काङ्ग्रेसलाई रूपान्तरणको प्रक्रियामा अगाडि लग्यौं, त्यो विषयलाई आम मतदाताको बीचमा हामीले बुझाउन नसकेको अथवा समय नपुगेको स्थिति, काङ्ग्रेसभित्र वृहत एकता कायम गर्ने सवालमा कहीँ कतिपय ठाउँहरूमा त्रुटि देखिएको अवस्था, हाम्रै भित्रबाट पनि कतिपय ठाउँहरूमा समस्या उत्पन्न भएको परिस्थिति र निर्वाचनमा जुन ढङ्गबाट चाहिँ यो रणनीतिक रूपमा प्रभावकारिता बढाउनु पर्ने थियो त्यसमा कतिपय ठाउँहरूमा देखिएका त्रुटि कमजोरीहरू र प्रतिस्पर्धीले चाहिँ भनौँ न हाम्रा बारेमा फैलाएको चाहिँ अफवाहलाई चिर्न नसकेको स्थिति, यो लगायतका थुप्रै विषयहरूलाई हामीले अहिले चाहिँ समस्याका रूपमा देखिरहेको स्थिति छ। तर निर्वाचन क्षेत्रमा वस्तुगत हिसाबबाटै समीक्षा गर्ने सन्दर्भ चाहिँ हाम्रो टुङ्गिने छैन। अझै फेरि अर्को बैठकमा पनि यो विषयलाई हामीले चाहिँ छलफलको रूपमा ल्याउनेछौँ र त्यसबाट अझ चाहिँ वस्तुगत विषयहरू आउन सक्ने स्थिति रहन्छ भन्ने मलाई लाग्छ।
हजुर, जस्तो अब कतिपय विश्लेषकहरूले चाहिँ के भनिरहेका छन् भने यहाँले भनेको जस्तो अनपेक्षित खालको अवस्था होइन, यो एक प्रकारको अपेक्षितै थियो, किनभने जुन भाद्र 23-24 प्रदर्शन भयो यो प्रदर्शनको स्वामित्व चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले लिइसकेको थियो, काङ्ग्रेसको एजेण्डा नै यसपालि स्पष्ट थिएन, केही काङ्ग्रेसका नेताहरू 23-24 चाहिँ अलि प्रतिगामी अथवा चाहिँ अलिक फरक खालको चाहिँ यो अवस्था हो, राष्ट्रिय अन्तर्राष्ट्रिय चाहिँ यसमा संलग्न छ भन्ने खालका कुरा गर्दै थिए, केही नेता भने होइन यो चाहिँ नवयुवाहरूले गरेको आन्दोलन हो भन्दै थिए, काङ्ग्रेस आफै यो एजेण्डामा स्पष्ट थिएन, त्यसकारण काङ्ग्रेसको यो परिणाम करिब करिब चाहिँ अनपेक्षितै चाहिँ होइन, किनभने काङ्ग्रेस आफै पनि विभाजित थियो, विशेष महाधिवेशन भनेर एउटा समूहले चाहिँ अर्को समूहको विरोधका बावजुद आफ्नै ढङ्गले कार्य समितिहरू चयन गरिरहेको थियो भन्ने खालका चाहिँ दृष्टिकोणहरू अहिले छापाहरूमा अनलाइनहरूमा यहाँहरूले हेर्नु भएको होला, कसरी यो कुरालाई कसरी लिनुहुन्छ यहाँ?
अनि मेरो विचारमा त भदौ 23 र 24 दलहरू मध्ये सबभन्दा स्पष्ट नै नेपाली कङ्ग्रेस थियो। हामीले त्यसलाई विशेष महाधिवेशनको मुद्दा पनि बनायौँ, आफूलाई करेक्सन गर्न अनिवार्य चाहिँ छ भन्ने कुरालाई मध्यनजर गरेर हामी विशेष महाधिवेशनमा पनि गयौँ, डकुमेन्टहरूमा त्यो मुद्दा त्यो विषयहरूलाई त्यही ढङ्गबाट प्रष्ट रूपमा हामीले एड्रेस गरेको स्थिति छ। अब नेपाली कङ्ग्रेसभित्र यसलाई हेर्ने दृष्टिकोणमा एकमत थिएन भन्ने कुरा केही हदसम्म म स्वीकार गर्छु, तर यसले प्रक्रियागत ढङ्गबाट जुन मत नेपाली कङ्ग्रेसभित्र जेएनजी आन्दोलनका विषयमा चाहिँ बहुमतका रूपमा थियो अथवा चाहिँ जुन प्रक्रियाबाट अगाडि जानुपर्छ भनेर हामीले विशेष महाधिवेशन पक्षधरले भनेको थियो, त्यही कुरा नै विधिवत रूपमा अगाडि बढेको स्थिति हो। अब त्योभन्दा फरक मत कसैले राखेको भए चाहिँ नेपाली कङ्ग्रेस पार्टीले संस्थागत रूपमा बनाएको मत नै चाहिँ आधिकारिक मत हो भन्ने मलाई लाग्छ। त्यसैले हामीले विशेष महाधिवेशनको माध्यमबाट जे मत त्यसका बारेमा बनायौँ अथवा त्यो आन्दोलनलाई हेर्ने दृष्टिकोण हामीले जस्तो बनायौँ त्यो एकदमै स्पष्ट थियो, त्यो अरूको भन्दा पनि स्पष्ट थियो, त्यसमा कहीँ अस्पष्टता थिएन। हामीले प्रष्ट ढङ्गबाट त्यो राजनीतिक मुद्दाहरू उठाएर गरिएको आन्दोलन थियो, ती मुद्दाहरू एकदम जायज थिए, ती मुद्दाहरू सम्बोधन गर्नुपर्ने मुद्दाहरू हुन् चाहिँ हामीलाई यो भदौ 23ले हामीप्रति पनि खबरदारी गरेको छ, हाम्रो कमजोरी देखाएको छ, त्यसैले हामीले त्यसलाई आत्मसात गरेर स्वीकार्नुपर्छ, स्वीकारेर सचिनुपर्छ र ती विषयहरूलाई चाहिँ नेपाली कङ्ग्रेसको एजेन्डाका रूपमा प्रस्तुत गरेर अगाडि जानुपर्छ। हामीले प्रष्ट ढङ्गले भनेका थियौँ, 23 र 24 फरक विषय हो, चाहिँ त्यसलाई त्यही ढङ्गबाट हेरिनुपर्छ भन्ने कुरामा नेपाली कङ्ग्रेस पार्टी एकदमै स्पष्ट थियो र त्यो बेलामा अथवा त्योभन्दा अगाडि भएका कमी कमजोरीहरूलाई हामीले स्पष्ट रूपमा आत्मसात गरेर सुधारको बाटोमा अगाडि बढेका थियौँ। तर अब त्यो कुरालाई मतदाता समक्ष बुझाउन सकिएन, विश्वास आर्जन गर्ने गरी त्यो कुरा हामीले प्रष्ट ढङ्गले राख्न नसकिएको रहेछ, त्यो कुरा स्वीकार्ने एउटा विषय भयो। हाम्रो अधिवेशनलाई सबैले हेरिरहेका छन्, हाम्रो अधिवेशनमा पास भएका विषयहरूलाई सबैले बुझिरहेकै स्थिति छ भन्ने ढङ्गको हाम्रो जुन बुझाइ थियो त्यो बुझाइ त्यस रूपमा रहेनछ, अथवा हामीले गरेका गतिविधिहरू हामीले आफूलाई सच्याउन गरेका महसुस गरेर सुधारको बाटो तय गरेको जुन खालको स्थिति थियो त्यो चाहिँ हामीले गरे बमोजिम नै मतदाताले बुझिदिएको स्थिति रहेनछ भन्ने कुरा चाहिँ हामीले स्वीकार्नुपर्छ। अन्यथा चाहिँ हामीले जेएनजी आन्दोलन या भएका कमी कमजोरी स्वीकार्ने सवालमा चाहिँ हामीले कुनै कसर बाँकी राखेको होइन। अगाडि कसरी जाने, भविष्यको हाम्रो योजना कस्तो हुने, हामीले के विषयलाई प्राथमिकतामा राख्ने, रोजगारी कसरी सिर्जना गर्ने, कति सिर्जना गर्ने, आर्थिक विकास कसरी गर्ने, हामीले त प्रष्ट ढङ्गले 2046 साल पछाडिको चाहिँ सबै सरकारमा रहेका प्रधानमन्त्री मन्त्रीहरूको चाहिँ सम्पत्ति छानबिन गर्नुपर्छ भनेर हामीले प्रष्ट ढङ्गले भनेका छौँ। यति नै प्रष्ट ढङ्गले कसैले भनेको छ भन्ने मलाई लाग्दैन। हामीले चाहिँ करप्सनको विषय कसरी चाहिँ सम्बोधन गरिनुपर्छ, सुशासन कसरी कायम गरिनुपर्छ, शिक्षा स्वास्थ्यलाई कसरी हेरिनुपर्छ, अब यो विषय अहिले आएर हामीले गर्दा पहिले पनि त तिमीहरूलाई मौका थियो, पहिले किन गरेनौ, अहिले गरे र भनेर चाहिँ तिमीहरूलाई कसरी विश्वास गर्ने भन्ने कोणबाट पनि हेरिएको जस्तो चाहिँ मलाई लाग्छ।
यहाँको ठ्याक्कै यहीँनिर प्रचार प्रसारका क्रममा जस्तो दुईटा कुरा निकै यहाँहरूका सन्दर्भमा आलोचित रह्यो। पहिलो त यहाँको सभापतिले चाहिँ आफू हेलिकप्टरमा चढेर कारको झ्यालबाट चाहिँ प्रचार गरेकाहरूलाई जसरी आलोचना गर्नुभयो भनेर सामाजिक सञ्जालमा यहाँहरूका विरूद्ध जुन खालको एउटा परिस्थिति निर्माण भयो एउटा, र दोस्रो चाहिँ निर्माणसँग सम्बन्धित विषयमा होइन अब चाहिँ अलिक कडा कारवाहीमै जानुपर्छ भनेर स्वतन्त्र पार्टीका तर्फबाट प्रस्तावित प्रधानमन्त्रीले भनिरहँदा यहाँको चारपटक चाहिँ संसद सदस्य हुनुभएका यहाँका सभापतिले होइन कानून पो बनाउनुपर्छ भन्दाखेरि होइन अहिलेसम्म किन नबनाएको कानून, यहाँले चारवटा संसदमा 20 वर्ष चाहिँ के हेरेर बसेको भन्ने खालको प्रश्नहरूले यहाँलाई यस्ता खालका परिस्थितिहरूले अलिकति जटिलता सिर्जना गरेको भन्ने लाग्छ।
होइन, कसले के भन्यो र कसले कसरी प्रतिउत्तर दियो भन्ने कुरा चाहिँ यो त्यस्तो गम्भीर विषय होइन। होइन, आखिर बनाउनु पर्ने कानुनै हो, कानुन नबनाइकन कुनै पनि कुरा भनेर हुने कुरा होइन। अब त्यो हरेक घटना विशेषमा चाहिँ सरकारको प्रधानमन्त्री या मन्त्री आफै जान त सक्दैन, उसले एउटा सिद्धान्त निर्माण गर्ने हो, सरकारले एउटा सिद्धान्त अथवा कानुन निर्माण गर्ने हो, त्यही कानुनले गाइड गर्ने हो। त्यसैले त्यो प्रधानमन्त्री या मन्त्री आफै कन्ट्राक्टर बनेर चाहिँ काम गराउने त होइन। होइन, त्यसैले चाहिँ अब यो मतलब निर्वाचनको समयमा कसको उत्तर कसले कसरी दियो त्यो चाहिँ त्यस्तो धेरै चाहिँ उल्लेखनीय विषय हो भन्ने मलाई लाग्दैन। अब हेलिकप्टर सबै चढ्नुभएकै हो होइन, अब त्यो कुरा पनि अब त्यो निर्वाचनमा बोल्ने मसला बनाउने सन्दर्भका विषयहरू आफ्ना ठाउँमा छन् होला। अब त्यो चाहिँ एउटा राजनीतिक तहबाट विश्लेषण गर्दा त्यो त्यति गम्भीर विषय हो भनेर हेरिनुपर्छ भन्ने मलाई लाग्दैन। अब ताली कसरी बजाउने होइन, अब जनतालाई कसरी बुझाउने, अब यी कुरा त्यो आफ्ना स्टाइलका कुराहरू हुन्छन्, त्यो आफ्नो ठाउँमा छ। तर एउटा सरकारले सुशासन दिन्छु भनेर भन्दै गर्दा उसले बनाउने कानुनै हो। अब हामीले महसुस गर्यौँ विद्यमान कानुनहरूमा समस्या छ, ती कानुन पहिला काङ्ग्रेस सरकारमै हुँदा बनेका पनि हुन सक्छन्, अरू हुँदा बनेका पनि हुन सक्छन्, तर त्यसमा समस्या छ भनेर हामीले महसुस गर्यौँ नि त, महसुस गरेर। अब यो त कस्तो छ भने राजनीतिलाई एउटा प्रयोगशाला बनाइएको जस्तो स्थिति छ होइन, अब जनता कहिले यसलाई दिए हुन्छ कि कहिले उसलाई दिएर हुन्छ कि, सुशासन खोजिरहेको स्थिति छ। हामीले कानुन बनाउँदा पनि यो कानुनले राम्रो गर्छ कि होइन, यसले होइन अर्कोले पो गर्ने रहेछ कि भनेर यसलाई प्रयोगकै स्थितिमा विकास गरिरहेको स्थिति छ। अब अहिले हामीले महसुस गरिरहेको सन्दर्भ के हो भने अहिले भइरहेका विद्यमान कानूनहरू पनि सुशासन प्रदान गर्ने सवालमा धेरै प्रभावकारी देखिएनन्। यिनलाई पनि संशोधन गर्न जरुरी छ। अब यो प्रोसेसिङको लम्बितान जुन स्थिति छ, एउटै काम गर्न 9 टेबलमा जानुपर्ने, अब यो प्रोसेसिङको लामो यो चाहिँ अवस्थाले पनि मान्छेलाई धेरै झन्झट महसुस भएको स्थिति छ। त्यसैले यसलाई सरलीकृत गर्न जरुरी छ। अरू जे गरेर पनि सुशासन कायम भएन भने नागरिक खुसी रहेन हुने रहेनछ भन्ने कुरालाई हामीले महसुस गरेको कुरा पनि हामीले स्पष्ट ढंगबाट राख्यौं।
त्यसैले
प्रवाह सजिलो गरी उपलब्ध गराउन त्यस अनुसारको कानून निर्माण गर्ने, विद्यमान कानूनलाई त्यस उद्देश्यका निम्ति संशोधन गर्ने भन्ने कुरा त चाहिँ स्वाभाविक विषय हो भन्ने मलाई लाग्छ।
हामी अन्तरसंवादमा छौं नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलसँग। हामी कांग्रेसका आगामी कदमबारे कुराकानी गरिरहेका छौं। अब महामन्त्रीज्यू, आगामी दिनका चुनौतीका सन्दर्भमा कुरा गर्दाखेरि एक त कांग्रेसको आकार निकै सानो भयो, अब 38 सीट लिएर यहाँहरू 182 सीटसँग प्रमुख प्रतिपक्षीका रूपमा काम गर्नुहुनेछ। त्यसमाथि यहाँहरूले जुन बनाउनुभयो विशेष महाधिवेशन पछि बनेको केन्द्रीय समिति नै अब संसद बाहिर छ भन्दा पनि हुन्छ। यसअघिको केन्द्रीय समितिका पनि धेरै मानिसहरू चाहिँ बाहिर छन्। त्यो कारणले गर्दाखेरि अब कांग्रेस आफैमा पनि एउटा चुनौतीमा घेरिएको छ। कांग्रेसभित्रको एकता चाहिँ को अपरिहार्यताको विषयहरूबारे पनि यहाँहरू जानकारी हुनुहुन्छ। अब यो कसरी यहाँहरूले यो चुनौतीहरू चिर्नुहुनेछ? त्यसमाथि यहाँको सभापतिले जुन ढिलो गरेर जुन राजीनामा दिनुभएको छ, त्यो राजीनामा पनि अस्वीकृत गर्ने विषयले पनि एउटा तरंग ल्याएको छ।
मतलब यसमा चाहिँ अब पहिलो कुरा के हो भने अब निर्वाचनमा हारजित हुन्छ, खासमा चाहिँ त नेपाली कंग्रेसले नै हो नि निर्वाचनमा जानुपर्छ भनेर केन्द्रीय कार्य समितिबाट निर्णय गरेको। त्यसैले हामी हार्छौं भन्ने हिसाबले सबै विषयको फैसला मतदाताबाट नागरिकबाट हुनुपर्छ भन्ने नेपाली कंग्रेसको स्थापनाकै उद्देश्यसँग जोडिएको जुन विषय थियो त्यसलाई हामीले फेरि पनि आत्मसात गरेका छौँ। निर्वाचनको माध्यमबाट चाहिँ सबै विषयहरू टुङ्गिनुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यो अनुसार निर्वाचन भएको छ। निर्वाचन गराउन र त्यस अनुसारको वातावरण निर्माण गर्न मलाई लाग्छ सबैभन्दा प्रभावकारी भूमिका नेपाली कंग्रेसले गरेको छ, त्यसमा हामी गर्व गर्छौँ। अब निर्वाचनले एउटा फैसला दियो, त्यो फैसला नमान्ने भन्ने कुरा भएन। जतिसुकै सानो भए पनि त्यसलाई मान्नुपर्छ। कहिले सानो भइन्छ, कहिले ठुलो भइन्छ, त्यो आफ्नो ठाउँमा छ। तर सानो भएर पनि हामीले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सक्नुपर्छ। संख्या कति छ महत्वपूर्ण भएन, सानो संख्याले पनि महत्वपूर्ण कुरा उठाएको छ, महत्वपूर्ण ढङ्गबाट आफ्नो भूमिका चाहिँ अदा गरेको छ, चाहिँ गलत कुरालाई गलत भनेको छ, सही कुरालाई सही ढङ्गबाट चाहिँ बुझेर साथ सहयोग दिएर कार्यान्वयन गराउन मद्दत गरेको छ भन्ने देखिनुपर्छ। अब विगतबाट हामीले सिकेको आधारमा हामीले सरकारले राम्रो काम गरेको छ, जनताको पक्षमा काम गरेको छ भने हामी सरकारलाई चाहिँ समर्थन गर्नेछौँ र गलत गरेको अवस्थामा खबरदारी गर्नेछौँ। प्रतिपक्षीय भूमिका, प्रमुख प्रतिपक्षीय भूमिकालाई हामीले प्रभावकारी ढङ्गले अदा गरेर अगाडि जानेछौँ। अब त्यसपछि नेपाली कंग्रेसको आन्तरिक विषयहरूको सवालमा अब पार्टी एकताबद्ध भएर अगाडि जान सकिने कुराले चाहिँ पार्टी मजबुत हुन्छ, त्यो कुरा हामीले बुझेका छौँ। तर एउटा प्रक्रियागत ढङ्गबाट एक ठाउँमा पुगेको पार्टीलाई फेरि कसैसँग मिल्नका निम्ति फेरि फर्किनुपर्छ भन्ने कुरा स्वाभाविक हुँदैन। प्रक्रिया जहाँ पुगेको छ त्यही प्रक्रियाको आधारमा एकता खोज्ने गरी हामी अगाडि जानुपर्छ। त्यसैले मलाई लाग्छ अहिलेको अवस्थामा नेपाली कंग्रेसको समाधानको विषय भनेको नियमित महाधिवेशन हो। यो नियमित महाधिवेशन हामीले एकदमै छिटोभन्दा छिटो गर्नुपर्छ। यसले नै कांग्रेसमा वृहत एकता निर्माण गर्न सक्छ, सबैलाई सँगै समेटेर अगाडि जाने परिस्थिति निर्माण गर्न सक्छ र प्रक्रियालाई आत्मसात गरेर अगाडि बढेको स्थिति पनि चाहिँ देखिन्छ। त्यसैले यही नियमित महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गर्ने गरी हामी अगाडि जानेछौँ। जहाँसम्म अब सभापतिको राजीनामा ढिलो आयो भन्ने कुरामा चाहिँ अब सभापतिका आफ्ना खास जिम्मेवारीहरू हुन्छन्, चाहिँ पदीय हिसाबले ती जिम्मेवारीहरू पुरा गर्ने कुरालाई नै चाहिँ महत्व दिइनुपर्छ। त्यसैले निर्वाचन पछाडि नेपाली कंग्रेस पार्टीले र नेपाली कंग्रेस पार्टीको सभापतिले नेतृत्व गरेर चाहिँ गर्नुपर्ने केही कामहरू टुङ्ग्याएपछि उहाँले उच्च नैतिकता प्रस्तुत गरेर राजीनामा दिनुभएको छ। अब त्यो राजीनामा दिने परिस्थिति अथवा राजीनामा दिने उहाँको चाहिँ जुन निर्णय छ त्यसलाई हामी सम्मान गर्न चाहन्छौँ। वास्तवमा हाम्रो राजनीतिमा यस्ता विषयहरू खडेरी परेको स्थिति थियो। उहाँले चाहिँ एउटा उच्च नैतिकता प्रस्तुत गरेर राजीनामा गर्नुभयो। अहिले त्यो विषय नेपाली कङ्ग्रेसको केन्द्रीय कार्य समितिमा छलफलको विषयको रूपमा रहेको छ। कार्य समितिमा बोल्नुहुने पहिलो दिन बोल्नुहुने साथीहरू सबैले अहिले नेपालको राजनीतिक परिस्थिति, नेपाली कङ्ग्रेसको परिस्थिति र नेपाली कङ्ग्रेसको नियमित महाधिवेशनबाट आएको नेतृत्वले नियमित अधिवेशन गराउनु पर्ने जिम्मेवारीका कारणले सभापतिको राजीनामा अस्वीकृत गरिनुपर्छ भन्ने कुरा राख्नु भएको छ। केन्द्रीय कार्य समितिमा सबै सदस्य र पदाधिकारी सबैले बोल्नुहुनेछ। अब त्यो केन्द्रीय कार्य समितिको विधेयकमा भर पर्ने विषय हो।
तर चाहिँ चर्चा के छ भने म्याच फिक्सिङ जस्तो, अब सभापतिले राजीनामा दिने, केन्द्रीय समितिले चाहिँ अस्वीकार गर्ने, यो अलिकति फिक्सिङ जस्तो भयो भन्छन् नि अन्त्यमा।
त्यो त दोषारोपण गर्ने विषय हो। एउटा पार्टीको केन्द्रीय कार्य समितिका पदाधिकारी सदस्य कसैका निम्ति चाहिँ प्रयोग हुने यसो भन्दै भनेर अराएर मान्ने हुँदैन त्यस्तो। त्यसैले त्यो केन्द्रीय कार्य समिति भनेको एकजना दुईजना मात्रै रहेको ठाउँ पनि होइन, त्यो नेपाली कङ्ग्रेसको उच्च तह हो। त्यसैले त्यहाँ साथीहरूले आफ्नो विवेक प्रयोग गरेर बोल्नु भएको छ। अब त्यो त कसैले केही गर्यो त्यो गरेको कुरालाई जबरजस्त गलत देखाउनु पर्यो भने त्यस्तो भन्ने गरिन्छ होला, त्यो आफ्नो ठाउँमा छ। कुनै पनि सभापति चाहिँ कन्ट्रोलमा चाहिँ कुनै समिति हुन्छ भन्ने छैन। त्यसकारण त्यो त धेरै साथीहरू उपस्थित भएको ठाउँ हो, धेरै साथीहरूले विवेक प्रयोग गर्न सक्ने ठाउँ हो। त्यो त उच्च राजनीतिक ढङ्गबाट सोच्ने साथीहरूको उपस्थिति भएको ठाउँ हो। पार्टीको भविष्य के गर्दा राम्रो हुन्छ, कसरी पार्टीलाई अगाडि लिएर जान सकिन्छ भन्ने आधारमा आफ्ना विषयहरू राख्नुहुन्छ। त्यो चाहिँ आरोपका लागि आरोप लगाइएको विषय हो भन्ने मलाई लाग्छ।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेल। अन्तर सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।